بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على أشرف الأنبياء والمرسلين أبي القاسم محمد اللهم صل على محمد وعلى محمد والأئمة الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأرضين روحي وأرواحنا له الفداء أما بعد فقد قال الله تبارك وتعالى في كتابه المجيد أعوذ بالله من الشيطان الرجيم شهر رمضان الذي أنزل فيه القرآن هدى للناس وبينات من الهدى والفرقان صلوات بر محمد وعلى محمد خداوند منان کے لاکھ لاکھ شکر گزار ہیں کہ اس ماہ رمضان میں زندگی کی نعمت سے نواز کر یہ توفیق نصیب فرمائی کہ اس ماہ مبارک کی برکات اور فیوضات سے استفادہ کر سکیں۔ واقعاً یہ بڑی قدر و قیمت رکھنے والی زندگی ہے کہ جس میں انسان ماہ رمضان کو ترک کر لیتا ہے، کیونکہ اس ماہ رمضان میں خداوند متعال نے ہمارے ہر عمل کے اندر، بلکہ ہر عمل کو عبادت کا درجہ دیا ہوا ہے۔ یہ آپ سنتے آ رہے ہیں اور بات درست بھی ہے کہ اگر انسان ماہ رمضان کے مہینے میں روزہ رکھ کر اگر سوتا ہے تو وہ سونا بھی عبادت ہے، حتیٰ انسان کا یہ سانس لینا بھی عبادت ہے، حتیٰ روزے کی وجہ سے معدے سے نکلنے والی بو کے حوالے سے بیان کیا جاتا ہے کہ خدا کے نزدیک یہ سب سے بہترین خوشبو ہے۔ کہ ہر ہر عمل، کوئی بھی عمل آپ دیکھ لیں ماہ رمضان میں، وہ عبادت کا درجہ رکھتا ہے۔ انسان وہ سفر کہ جو کئی مہینوں میں طے کرنا ہے، وہ انسان ماہ رمضان میں لمحوں کے اندر طے کر رہا ہوتا ہے۔ لیکن ایک چیز جس کی طرف توجہ کی ضرورت ہے وہ یہ کہ شرط یہ ہے کہ انسان متوجہ ہو کہ میں کیا کر رہا ہوں۔ عبادت کے اندر سب سے اہم رکن توجہ ہے۔ اگر انسان ایک عمل انجام دے رہا ہے لیکن توجہ نہیں ہے اس کی، تو وہ عمل اس کو کوئی فائدہ پہنچائے گا نہیں۔ ظاہر سی بات ہے، بغیر ایک غفلت میں ایک عمل انجام دے رہا ہے، ایسے ہی ہے جیسے انسان سوئے ہوئے کوئی عمل انجام دے تو اس عمل کی کوئی ویلیو نہیں ہوتی۔ تو جو انسان توجہ اللہ نہیں رکھتا، خدا کی طرف متوجہ نہیں ہے، خدا کی خاطر نہیں ہے، تو وہ فعل عبادت شمار نہیں ہوتا۔ عبادت شمار ہونے کے لیے یہ نیت، یہ عزم، یہ ارادہ کرنا ضروری ہے کہ میں یہ عمل خدا کے لیے کر رہا ہوں، خدا کی خاطر انجام دے رہا ہوں، کیونکہ خدا نے حکم دیا ہے، لہذا اس حکم کو میں بجا لا رہا ہوں۔ یہ عمل تب عبادت شمار ہوگا۔ ایک نقطہ فقط بیان کر کے ایک اہم مطلب کی طرف جو ہے وہ توجہ دلانا چاہوں گا۔ یہی اگر توجہ والی بات اگر انسان صحیح طریقے سے سمجھ جائے تو ایک بڑی आप कह लें कि मुश्किल बुद्धि जो है वो सुलझती नजर आती है। वो क्या है, मामूलन जो हमारे जहनों में ये तसव्वुर पाया जाता है कि एक इबादत गुजार और अल्लाह के साथ लगाव रखने वाला इंसान कौन है, तो मामूलन हमारे जहन में जो एक तसव्वुर व कंसेप्ट बनता है वो ये है कि ऐसा इंसान के जो मुआशरे से अलग थलग जिंदगी गुजार रहा हो, मुसल्ला इबादत पर मौजूद हो, दुआएं पढ़ रहा हो, नमाजें अदा कर रहा हो, दुनियावी लज्जात और मादी वसाइल से कम इस्तेफादा कर रहा हो, उसको कहते हैं कि ये इंसान बड़ा इबादत गुजार है, अल्लाह के बड़ा करीब है। लेकिन ऐसा इंसान के जो अपनी औलाद के लिए अपने लिए हलाल रिज्क कमा रहा हो, उसकी खातिर जद्दोजहद कर रहा हो, मादी वसाइल को हलाल तरीके से कस्ब करके उनको इस्तेमाल कर रहा हो, मामूलन मुआशरे के अंदर कहा जाता है कि ये एक दुनियादारी की जिंदगी जी रहा है। ये कंसेप्ट गलत है। अल्लाह के लिए काम करना या इबादत या आबिद बनने का जो मेयार है वो ये है कि इंसान जो अमल अंजाम दे रहा है वो किस नीयत से अंजाम दे रहा है, आया उस अमल करते हुए वो तवज्जो इल्लाह रखता है, खुदा की तरफ तवज्जो रखता है या नहीं, आया वो अमल खालिसतन खुदा के लिए अंजाम दे रहा है या किसी को दिखाने के लिए अंजाम दे रहा है, ये वो मेयार है जिससे परखा जाएगा कि एक इंसान इबादत गुजार है या नहीं। मुमकिन है कि एक इंसान तहज्जुद पढ़ता हो, अव्वल वक्त नमाज को अदा करता हो, कुरान की तिलावत करता हो, मुसल्ला इबादत पे ज्यादा वक्त देता हो, लेकिन वो बदतर इंसान शुमार हो, खुदा से दूर इंसान शुमार हो, लेकिन वो इंसान के जो इबादत को वाजिबात की हद तक अंजाम देता है लेकिन हलाल रोजी की जस्तजू के अंदर खुदा के लिए खालिसतन लिल्लाह और खुदा के अहकामात पर अमल करते हुए ये जद्दोजहद जारी रखे वो अफजल हो इस इंसान से, मुमकिन है ऐसा। और ऐसी कितनी मिसालें हमें तारीख के अंदर मिलती हैं। बस मेयार खुदा के लिए अंजाम देना है, खुलूस रखना खुदा के लिए, खालिस इबादत, तवज्जो इल्लाह, ये मेयार है इबादत का और इबादत गुजार होने का। अगर इंसान स्टडी कर रहा हो इस नीयत से कि खुदा ने मुझे ताकत दी है और मैं ये तालीम हासिल कर रहा हूं और इस तालीम हासिल करके मैं अपनी इस्लाह का सबब भी बनूंगा और मुआशरे की खिदमत भी करूंगा खुदा की खातिर, चूंकि खुदा ने हुक्म दिया है कि तुम अपने हमसायों की, अपने दोस्तों की और बशर की खिदमत करो, तो आपका हर लम्हा मुतालआ करना, क्लास को अटेंड करना, इम्तहान देना वो इबादत में शुमार होगा। फकत तवज्जो की जरूरत है। अगर आप बगैर तवज्जो के अंजाम दे रहे होंगे तो अमल तो आप दे रहे हैं लेकिन वो इबादत के जुमरे में नहीं आएगा। इबादत तब शुमार होगी कि आप खालिस नियत को करें और खुदा के लिए करें कि मैं ये अमल अंजाम दे रहा हूं खुदा की खातिर। अगर इंसान एक जॉब कर रहा है, नौकरी कर रहा है, लेकिन उसमें कुर्बतन इल्लाह की नियत हो, खुदा की खातिर हो, खिदमत खल्क की खातिर हो और खुदा का फरमान उसके जहन में हो कि खुदा के हुक्म की तामील की जा रही है, तो उसकी वो ड्यूटी करना हर हर लम्हा इबादत शुमार होगा। वो इबादत कर रहा है, इबादत की हालत में है वो। फकत मुसल्ला इबादत पे बैठ जाना یہ عبادت گزار ہونے کی ڈیفینیشن نہیں ہے. ہاں مصلی عبادت پہ آنا یہ اوج بندگی ہے. انسان مصلی عبادت پہ بیٹھ کر گڑ گڑا کے خدا کو جب پکارتا ہے, تنہائی میں جب بیٹھتا ہے, تو اس وقت انسان زیادہ خدا کے قریب اپنے آپ کو محسوس کر رہا ہوتا ہے. تو یہ انتہائی ضروری عمل ہے. اسی وجہ سے نماز کے اوقات معین کیے گئے ہیں, اسی وجہ سے مستحبات نمازیں رکھی گئی ہیں کہ انسان اپنی زندگی سے وقت نکال کر خلوت کرے, تنہائی کرے اپنے اللہ کے ساتھ, تاکہ راز و نیاز کر سکے. لیکن یہ فقط اسی کے اندر خلاصہ نہیں ہوتا. انسان اگر صبح اٹھتا ہے اور یہ نیت کر لے کہ خدایا تیرے حکم کی تعمیل کر رہا ہوں, میں حلال روزی کمانے کے لیے نکل رہا ہوں, میں اولاد کی پرورش کر رہا ہوں تیرے حکم کی تعمیل کرتے ہوئے, میں اپنے خاندان کے اندر جو ہے وہ بہتر رویے کے ساتھ پیش آ رہا ہوں تیرے حکم کی تعمیل کرتے ہوئے, جتنے بھی عمل انجام دیتا رہے اس میں خدا کو اگر یاد رکھے گا تو اس کا ہر عمل عبادت شمار ہوگا. گویا کہ وہ عمل کرتے ہوئے ایسا ہے جیسا مصلی عبادت پہ بیٹھا ہے. یہ انتہائی ضروری مطلب ہے کہ جس کی طرف توجہ کرنے کی ضرورت ہے. معمولاً ہم یہی سمجھتے ہیں, مثلا آپ نوجوان بیٹھے ہیں یہاں پہ سکول کالج یونیورسٹی کے, وہ یہ سمجھتے ہیں کہ پڑھنا جو ہے وہ ایک مجبوری ہے ہماری, کیونکہ اگر نہیں پڑھیں گے تو معاشرے میں سروائیو نہیں کر پائیں گے, اور اس کو ایک عبادت کے زمرے میں نہیں لے کر آ رہے ہوتے, عبادت شمار نہیں کر رہے ہوتے. لیکن جیسے میں نے عرض کیا ہے, اگر یہ جوان یہ نیت کر کے اپنی سٹڈی کو شروع کرے, کلاس کے لیے جب صبح کے لیے اٹھے تو وہاں پر توجہ کرے خدا کی طرف اور کہے کہ خدایا تیرے حکم کی تعمیل ہو رہی ہے, تو نے کہا ہے کہ علم حاصل کرو, تو نے کہا ہے شعور بلند کرو, اور اس تعلیم کو حاصل کر کے میں تیری خلق کی خدمت کرنے کے لیے تیاری کر رہا ہوں, تو نے جو یہ زندگی دی ہے, جو عقل دی ہے, میں اس سے استفادہ کر رہا ہوں تیری خاطر, تو یہ پڑھنا عبادت شمار ہو. آپ کا مطالعہ کرنا عبادت ہوگا, آپ کا کلاس روم میں بیٹھنا عبادت ہوگا, حتیٰ آپ کا چل کے جانا پڑھنے کے لیے وہ عبادت شمار ہوگا. لیکن شرط یہ ہے کہ توجہ ہو, خالص ہو خدا کے لیے, کیونکہ خداوند متعال دلوں کے بھید جانتا ہے. انسان دوسرے انسان کو تو دھوکہ دے سکتا ہے اپنی نیت کے اعتبار سے, لیکن خدا کو دھوکہ نہیں دیا جا سکتا. خدا جانتا ہے کہ آپ اپنے دل میں کیا عزم و ارادہ رکھتے ہیں, آپ کی نیت کتنی خالص ہے اور کتنی ملاوٹ والی ہے. یہ خدا بہتر انسان سے بھی بہتر جانتا ہے کہ کون سا شخص جو ہے وہ خالص طور پر اپنے اعمال کو انجام دے رہا ہے. بس یہ عبادت کا کنسیپٹ کلیئر ہونے کی ضرورت ہے. اگر یہ کنسیپٹ کلیئر ہو جائے تو ہر انسان اپنے آپ کو عبادت کے اندر مشغول پائے گا, اور ہر وقت اپنے آپ کو خدا کے سامنے حاضر پائے گا. کہ جب انسان اس طریقے سے توجہ کر کے اپنے اعمال کو انجام دے رہا ہوگا. لہذا اعتکاف کے اندر بھی آپ کو عرض کیا تھا کہ یہ بہترین عبادت شمار ہوتی ہے, کیونکہ ایک تو مسجد ہے کہ جو بہترین جگہ ہے, ایک زمانہ ہے کہ جو سب پر فوقیت رکھتا ہے, تمام مہینوں کا سردار یہ زمانہ ہے ماہ رمضان, اور دوسرا تنہائی سب سے بہتر حالت ہے انسان کے لیے خدا کے ساتھ راز و نیاز کرنے کے لیے. یہ تمام چیزیں بیکت وقت آپ کو اعتکاف میں ملتی ہیں, اور اس اعتکاف سے پھر انسان اگر چاہے تو بہترین استفادہ کر سکتا ہے. 3 دن کو کئی لاکھ سالوں کے برابر جو ہے یہاں سے اپنے معنوی سفر کو طے کر سکتا ہے. جس طرح شب قدر کے بارے میں کہا جاتا ہے خیر من الف شہر, 1000 مہینوں سے بھی زیادہ بہتر ہے اعتکاف کی یہ راتیں, اسی طریقے سے تمام ان راتوں اور دنوں سے افضل ہیں کہ جو آپ عام دن ماہ رمضان کے اندر گزارتے ہیں. بس عبادت کا مفہوم کلیئر ہونا چاہیے۔ یہ مختصر سا میں توجہ دلانا چاہتا تھا۔ معمولاً معاشرے کے اندر عبادت کی نسبت چونکہ تعریف اور ڈیفینیشن غلط کی جاتی ہے، تو بہت ساری چیزوں کے بارے میں غلط فہمیاں ایجاد ہوتی ہیں، اور انسان یہ سمجھتا ہے کہ عبادت کرنا بہت مشکل عمل ہے، عبادت کرنا ہمارے بس کی بات نہیں ہے۔ یہ چونکہ غلط فہمیوں کے شکار ہیں، اس وجہ سے اگر اس ڈیفینیشن کے ساتھ اس طریقے سے اگر آپ اپنی زندگی گزارے تو ہر انسان کا بیٹھنا، اٹھنا، کام کرنا، پڑھنا، سونا سب جو ہے وہ عبادت میں شمار ہوگا۔ صلوات پر محمد و آلہ۔ ایک اور غلط فہمی کے جو معمولاً معاشرے کے اندر پائی جاتی ہے اور جس کی وجہ سے بہت سارے سوال بھی ذہن میں اٹھتے ہیں اور بہت سارے اعتراض بھی کیے جاتے ہیں، وہ ہے خداوند متعال کا ہمارے اعمال کے مقابل میں جزا اور سزا دینا۔ جزا کے بارے میں تو کوئی سوال نہیں اٹھاتا، مثلا اگر کسی نے نیک اعمال انجام دیے تو خداوند متعال اس کو جنت میں لے کے جائے گا، اس کو نعمات سے نوازے گا، تو نعمات کے حوالے سے تو کوئی سوال نہیں کرتا۔ لیکن جب بات آتی ہے عقاب اور سزا کی تو وہاں پر پھر بہت سارے سوال اٹھتے ہیں انسان کے ذہن میں بھی، اور ایک دین پر اعتراض کے طور پر بہت سارے افراد اس کو پیش کر رہے ہوتے ہیں۔ حتیٰ اس یہ والی جو بات ہے، آپ کو جو فلمیں دکھائی جا رہی ہیں مختلف انداز میں اس نظریے کو اس نظریے کے اوپر اعتراضات کی صورت میں بیان کیا جا رہا ہے، فلموں کے اندر، ڈراموں کے اندر، ڈیبیٹس کے اندر بھی اب یہ باتیں آنے لگ گئی ہیں کہ ایک طرف سے آپ کہتے ہیں کہ خداوند متعال رحمان و رحیم ہے، خدا اپنی مخلوق سے اتنی محبت کرتا ہے کہ جتنی ایک ماں اپنی اولاد سے کرتی ہے اس سے 70 گنا جو ہے وہ محبت جو ہے وہ خالق اپنی مخلوق سے کرتا ہے، تو اتنی رحمان و رحیم ذات کیسے ہو سکتا ہے کہ ایک انسان کو دردناک سزا دے۔ معمولاً یہ بھی سننے کو ملتا ہے سوشل میڈیا کے اوپر، کہیں نہ کہیں آپ نے یا سنا ہوگا یا سنیں گے، کہتے ہیں کہ اگر آپ ایک عاقل انسان کو لیں تو وہ اگر کوئی بہترین چیز بناتا ہے تو اس چیز کو بنا کر پھر اس کو کبھی خراب نہیں کرتا، یہ ایک بشر کی طبیعت ہے۔ لیکن یہ کیسا خالق ہے کہ جو اس انسان کو تخلیق کر کے بنا کے پھر اس کو دردناک عذاب میں مبتلا کر رہا ہے۔ حتیٰ بعض جو ہیں اپنے انٹرویوز کے اندر یہ بھی گفتگو کرتے ہیں، یہ بات کرتے ہیں کہ جو خدا پہچنوایا گیا ہے قرآن کے اندر، روایات کے اندر، وہ ایسا خدا ہے کہ جو دوسروں کو سزا دے کر خوشحالی حاصل کرتا ہے، نعوذ باللہ، کہ سزا دیتا ہے اور خوشحال ہوتا ہے۔ جیسے انسان کسی کو اگر سزا دیتا ہے تو ایک تشفی کی حالت جو ہے وہ پیدا ہوتی ہے، تو اس طرح کی چونکہ گفتگو موجود ہے اور ہمارے دیندار طبقے کی طرف سے آخرت کا اور سزاؤں کا کنسپٹ کلیئر نہیں ہے، اور یہ چونکہ بہت زیادہ اب سوشل میڈیا کے ذریعے، پرنٹ میڈیا کے ذریعے پھیلایا جا رہا ہے اعتراض، میں نے چاہا کہ اس بابرکت دن سے استفادہ کرتے ہوئے اور اس محفل نورانی سے استفادہ کرتے ہوئے اس کا ایک مختصر طور پر جواب دیا جائے، تاکہ اگر آپ کہیں پر فیس بک یوز کر رہے ہیں اور یوز کرتے کہیں ایسا کلپ آپ کے سامنے آ جائے جس میں اس قسم کا سوال اٹھایا جا رہا ہے تو آپ کے پاس جواب ہو، اس اعتراض میں مبتلا نہ ہو۔ اصل مسئلہ کیا ہے، کیوں یہ سوال ہمارے ذہن میں اٹھتا ہے یا بعض اعتراض کرنے والوں کے ذہن میں یہ سوال اٹھا کہ خدا خالق، خدا جو کہ عادل ہے، خدا جو رحمان و رحیم ہے، وہ کیسے انسان کو عذاب وہ بھی دردناک دے سکتا ہے؟ اس سوال اٹھنے کا سبب کیا ہے؟ اس کا سبب یہ ہے کہ ہم اپنی زندگی میں جو قانون رکھتے ہیں جزا اور سزا کا، یہی قانون اللہ کے اوپر اپلائی کرتے ہیں۔ توجہ کیجئے گا، ہمارے معاشرے کے اندر جزا اور سزا کا کنسیپٹ کیسے پایا جاتا ہے؟ مثلا آپ اپنے بیٹے کو، یعنی والد اپنے بیٹے کو یہ کہتا ہے کہ بیٹا اگر آپ نے اچھے طریقے سے پڑھائی کی اور اچھے نمبر حاصل کیے تو میں آپ کو اس کے بدلے میں آپ کی من پسند کوئی چیز لے کر دوں گا، لیکن اگر تم کامیاب نہ ہوئے تو تمہاری پٹائی ہوگی، مثال کے طور پہ تمہیں ڈانٹ پلائی جائے گی۔ تو اب یہاں پر عمل جدا ہے، جزا اور سزا جدا ہے۔ آپ کا عمل کیا ہے؟ پڑھنا، امتحان دینا، اچھے نمبر یا برے نمبر لینا، یہ عمل ہے۔ جزا اور سزا کیا ہے؟ وہ عمل سے ہٹ کر ہے۔ مثلا آپ کی کوئی من پسند چیز دے دینا، آپ کو ڈانٹ پلا دینا یا اس طرح کی، جزا و سزا اور عمل، یہ دو الگ الگ حقیقتیں ہیں ہماری زندگی کے اندر۔ لیکن آیا جب خداوند متعال یہ کہہ رہا ہے کہ اگر تم برے فعل انجام دو گے تو تمہیں اس عمل کے مقابلے میں سزا ملے گی، کیا اسی طریقے سے ہے کہ جیسے ہماری دنیا میں ہے کہ ہمارا عمل اور ہے؟ یعنی آپ یہاں پر غیبت کریں، حسد کریں، برے افعال انجام دیں تو قیامت کے دن آپ کو اس کی سزا ملے گی، مثلا جہنم میں جائیں گے، مثلا کوڑے پڑیں گے، مثلا جو ہے وہ عذاب قبر ہوگا، یہ الگ ہے۔ آیا اس طریقے سے ہے؟ جب ہم قرآن کی تلاوت کرتے ہیں تو متعدد آیات میں اس بات کی طرف اشارہ مل رہا ہے کہ انسان کی جزا اور سزا خود اس کے اعمال ہیں، اس کا عمل ہے کہ جو جزا میں بدلتا ہے، اس کا عمل ہے کہ جو سزا میں بدلتا ہے، نہ یہ کہ عمل اور چیز ہو اور سزا اور چیز ہو۔ ہم اپنے قانون کو خدا کے اوپر اپلائی کرتے ہیں اور سوال اٹھتا ہے کہ یہ کیسا خدا ہے کہ جس نے اس انسان کو خلق کیا ہے اب اس کو سزا دے رہا ہے؟ نہ، خدا نے سزا اس طرح نہیں دینی ہے کہ جس طرح ایک والد اپنی اولاد کو دیتا ہے برے کام کے اوپر، یا بشر دوسرے بشر کو سزا دیتا ہے برے اعمال کے اوپر، بلکہ انسان جو عمل کر رہا ہے اگر یہ برا عمل ہے، یہ برا عمل اس کی سزا میں تبدیل ہو رہا ہے۔ مثال کے ساتھ میں واضح کروں تو آپ کو زیادہ جلدی سمجھ میں آئے گا مطلب۔ میں نے پہلے بھی اس کی طرف جو ہے وہ اشارہ کیا تھا کہ اگر یتیموں کا مال کھایا جائے تو اس کی سزا کیا ہے؟ جہنم ہے۔ ایک انسان یتیموں کا مال ظلم کرتے ہوئے ان کے اوپر اس کو ہڑپ لیتا ہے، قبضہ کر لیتا ہے۔ قرآن کہتا ہے کہ اس کو سزا ملے گی، تو اب اس کی سزا اور اس کے عمل میں جدائی ہے یا نہ اس کا عمل اسی کی عمل جو ہے وہ سزا میں بدل رہا ہے؟ سورہ نساء کی آیت 10 میں ارشاد ہوتا ہے کہ ان الذین یاکلون اموال الیتام ظلما، کہ وہ لوگ کہ جو یتیموں کے مال کو کھاتے ہیں ظلم کے عنوان سے، انما یاکلون فی بطونہم نارا، وہ کیا ہے اپنے بطن کے اندر کھا رہے ہیں کس کو؟ آگ کو. یعنی یہ مال کھا لینا آگ کھانا ہے، یہ نہیں کہا جا رہا کہ گویا کہ وہ آگ کھا رہے ہیں، یا آپ یہاں پر یتیموں کا مال کھاتے رہو قیامت کے دن تمہیں آگ میں پھینکا جائے گا، یہ نہیں کہا جا رہا. واضح طور پر کہا جا رہا ہے کہ جو یتیموں کا مال کھائے گا وہ مال نہیں ہے، ظاہر میں وہ پیسہ ہوگا، ظاہر میں وہ زمین ہوگی، ظاہر میں وہ لباس ہوگا، ظاہر میں وہ گھر ہوگا، لیکن اس کے باطن میں وہ آگ ہوگی. اگر وہ یتیم کے گھر میں قبضہ کر کے بیٹھا ہے گویا کہ وہ آگ کے اندر بیٹھا ہے، اگر وہ لباس قبضہ کر کے پہن رہا ہے وہ لباس نہیں وہ آگ ہوگی، اگر وہ مال اس کا کھا رہا ہے تو وہ مال نہیں آگ کھا رہا ہے. تو اب یہاں پر واضح اور صریح انداز میں قرآن اس بات کی طرف توجہ دلا رہا ہے، جدا نہیں ہے عمل آگ سے، ایسا نہیں کہ ہم عمل یہاں کریں گے قیامت کے دن ہمیں آگ میں پھینکا جائے گا، نہ، جو یتیموں کا مال کھا رہا ہے وہ اسی وقت آگ میں جل رہا ہے، اس کی جہنم یہیں پر ہے. قیامت یوم تبل السرائر ہے، قیامت کے دن انسان کے لیے کشف ہوگا کہ وہ کس جہنم میں زندگی گزار رہا تھا. تو اب یہ خدا کی رحمت کے خلاف نہیں، یہ ایک تکوینی اثر ہے. جس طریقے سے انسان غلطی سے بھی چھری کے اوپر ہاتھ لگ جائے تو ہاتھ کٹ جاتا ہے، جس طریقے سے انسان اگر آگ پر ہاتھ رکھے تو ہاتھ جل جاتا ہے، اسی طریقے سے انسان کے عمل نے اپنی تاثیر دکھانی ہے، تکوینی اثر ہے، ایگریمنٹ نہیں ہے کہ اگر تم نے یہ کام کیا تو میں 10,000 روپے دوں گا، یہ ایگریمنٹ ہے. عمل اور اس کا رابطہ تکوینی نہیں ہے، تکوینی رابطہ یوں بیان کیا جاتا ہے جس طریقے سے قرآن بیان کر رہا ہے کہ عمل کرو اس کا نتیجہ یہ ہے، اور نتیجہ ہے یہ. اسی طریقے سے دوسری جو آیت ہے بہت صریح اور واضح طور پر اس بات کو سمجھا رہی ہے کہ ہمارا عمل ہی سزا ہے. سورہ حجرات کی آیت نمبر 12، ارشاد ہو رہا ہے کہ اعوذ باللہ من الشیطان الرجیم، ولا یغتب بعضکم بعضا، آپ میں سے کوئی ایک دوسرے کی غیبت نہ کرے. ایحب احدکم ان یاکل لحم اخیہ میتا فکرہتموہ، کیا تم پسند کرو گے کہ تم اپنے مرے ہوئے بھائی کا گوشت کھاؤ؟ فکرہتموہ، تم اس کو ناپسندیدہ شمار کرو گے. کتنی صریح ہے آیت، یہ نہیں کہا جا رہا کہ اگر تم غیبت کرو گے تو تمہیں قیامت کے دن سزا دی جائے گی، بلکہ یہ آیت صریح طور پر یہ بات کہہ رہی ہے کہ تمہارا غیبت کرنا اس کا باطن یہ ہے کہ تم اپنے مردار بھائی کا گوشت کھا رہے ہو، یعنی تمہارے عمل کی حقیقت یہ ہے، الگ نہیں ہے. ہمارے اندر جو سستی آ جاتی ہے، خدا کی نافرمانی آ جاتی ہے، اس کی وجہ ہے جزا و سزا کا کنسپٹ کلیئر نہیں ہے ہمارے ذہن میں، جس کی وجہ سے ہم کہتے ہیں کہ ہم ابھی کر لیں جو کرنا ہے، بعد میں توبہ کر لیں گے دیکھی جائے گی. لیکن یہ اگر کنسپٹ ہو جو قرآن بیان کر رہا ہے جزا و سزا کا، کہ ہمارا عمل سزا بن رہا ہے، یتیم کا مال کھا رہے ہیں تو آگ کھا رہے ہیں، غیبت کر رہے ہیں تو گوشت کھا رہے ہیں مردار، یہاں گویا کی تعبیر نہیں آ رہی ہے، مثال نہیں دی جا رہی ہے، بلکہ صریح اور واضح انداز میں یہ بیان کیا جا رہا ہے کہ عمل اور سزا میں جو ہے وہ ایک
ایک جیسے ہیں، ان میں فرق جو ہے وہ نہیں پایا جاتا۔ ایک اور آیت فقط ذکر کر دوں، اگرچہ آیات بہت زیادہ ہیں اس کے اندر، کہ جس میں صراحت موجود ہے کہ ہمیں وہی ملے گا قیامت کے دن کہ جو ہم یہاں پر کر رہے ہیں، اسی کو ہم پائیں گے، اسی کا باطن ہمارے لیے ظاہر ہوگا۔ یہ عمل ہی ہماری جنت ہے، یہ عمل ہی ہماری جہنم ہے۔ انسان اپنے اعمال کو دیکھ کر یہ طے کر سکتا ہے۔ مثلا سورہ آل عمران کی آیت نمبر 30 کے اندر ارشاد ہوتا ہے، اعوذ باللہ من الشیطان الرجیم، یوم تجد کل نفس ما عملت من خیر محضرا وما عملت من سوء، اس دن ہر نفس پائے گا کس کو؟ ہر اس چیز کو کہ جس کو اس نے انجام دیا ہے، چاہے وہ خیر ہو یا برائی ہو، سو ہو یا خیر ہو، وہ پائے گا اس کو محضرہ، حاضر اس کے سامنے ہوگا سب کچھ۔ اس کا وہی عمل جو اس دنیا میں انجام دیا ہے، ایک جزا اور سزا کے طور پہ اس کے سامنے ہوگا، اور وہ حیرانگی سے دیکھ رہا ہوگا کہ اتنا دقیق حساب، ہمارا عمل ہماری جزا و سزا سے جدا نہیں ہے۔ اور یہ جزا و سزا کا جو کنسیپٹ ہے، یہ ایگریمنٹ کی طرح نہیں ہے تاکہ خدا کے اوپر اعتراض ہو۔ انسان نے اگر نشے آور گولی کھانی ہے تو اس کو غنودگی ہوگی، ایسا نہیں ہو سکتا کہ وہ گولی تو کھائے لیکن اس کا اثر نہ ہو۔ جو گناہ کرے گا، اس کا گناہ اس کی سزا میں تبدیل ہوگا۔ اسی طریقے سے جیسے انسان ایک گولی کھائے تو نشہ چڑھتا ہے، آگ کو ہاتھ لگائے تو جلتا ہے، چھری پہ ہاتھ رکھے تو کٹتا ہے، اسی طرح برے عمل نے سزا میں بدلنا ہے، اور یہی سزا ہے ہماری قیامت کے دن۔ ہماری آنکھوں سے پردے ہٹائے جائیں گے اور ہم دیکھیں گے کہ ہماری تقسیم ہو چکی ہے، کچھ جہنم میں ہوں گے اور کچھ جنت میں ہوں گے۔ بس اگر یہ کنسیپٹ کلیئر ہو جائے تو پھر نہ تو خدا کے اوپر اعتراض ہوتا ہے کہ خداوند متعال کیوں اتنا دردناک عذاب دے رہا ہے، اور نہ انسان کے اندر سستی پیدا ہوگی کہ انسان پھر یہ کہے کہ عمل تو میں نے اس دنیا میں کرنا ہے، جزا سزا کے لیے آخرت کو رکھا گیا ہے، اس وقت جو ہے وہ خدا رحیم ہے، رحمان ہے، بخش دے گا، لہذا سستی پیدا ہو جاتی ہے۔ نہ انسان سستی کرے گا خدا کی اطاعت کے اندر، اور نہ ہی خدا کے اوپر اعتراض اٹھتا ہے، اگر یہ جزا اور سزا کا کنسیپٹ کلیئر ہو جائے۔ اس کے اندر بہت ساری تفصیل ہیں، بہت زیادہ بہت سارے سوالات ہیں، اس کے اندر جواب دینے کی ضرورت ہے، لیکن اس نشست میں فقط یہی چاہا تھا کہ فقط اس کے مفہوم کو واضح کر دیا جائے۔ اس کے اوپر مزید دلائل بھی موجود ہیں، مزید آیات اور روایات بھی موجود ہیں، اور اس کو مزید بھی کھولا جا سکتا ہے، اور بہت سارے سوال اٹھتے ہیں جو اس کے اندر اس کو جواب دینے کی ضرورت ہے، لیکن بہرحال میرے خیال میں اس مختصر سی نشست میں اس موضوع کے اوپر کفایت کرتا ہے کہ یہ کنسیپٹ آپ کے لیے واضح ہو۔ باقی یہ موضوع تشنا رہ جائے گا، اور آپ انشاءاللہ جو ہے وہ اس موضوع پر سٹڈی کریں، بلکہ اس موضوع کے اوپر بہترین علماء سے یہاں پر موضوعات درس رکھیں، تاکہ اس آخرت کا کنسیپٹ جو عمل اور جزا اور سزا کا رابطہ ہے، یہ اتنا اہم ترین رابطہ پایا جاتا ہے کہ انسان کی زندگی بدل سکتی ہے۔ اگر یہ کنسیپٹ غلط نکلے گا، غلط طرف انسان جائے گا، اگر ٹھیک کنسیپٹ سمجھ میں آ گیا تو انسان بہترین انسان بنے گا۔ تو یہ ایک ایسا موضوع ہے جس پہ دسیوں لیکچر کی ضرورت ہے، ہر آیت کی تفسیر کی ضرورت ہے، اور اس مفہوم کو مزید کھولنے کی ضرورت ہے، کہ میرا خیال میں آج کے نشست میں اتنا ہی کافی ہے۔ صلوات بر محمد و آل محمد۔ خوب، سوالات اگر ہیں شروع کریں۔ مائک ہے آج؟ देखिए, पहला सवाल आपका फलसफा गैबत या इमाम के बल्कि वजूद की ज़रूरत के हवाले से है। ये तो बात वाज़े है कि इमाम ज़माना अज्जलल्लाह तआला फ़रजहु शरीफ वो मौजूद हैं और उनके वजूद के सदक़े ही ये पूरी कायनात जो है वो चल रही है। और इस मतलब को समझाने के लिए फिर सूरज की मिसाल दी है, चूँकि सवाल ये उठता है और उठाया गया तारीख के अंदर और आज भी सवाल उठाया जा रहा है कि आप इमाम को हादी मानते हैं, तो अगर इमाम हाजिर ना हो तो फिर इस इमाम का क्या फ़ायदा है। तो ये सवाल उठता है इमाम की गैबत के ऊपर, तो उसका जवाब जो अर्ज किया जाता है वो यही है कि हम इमामत के कंसेप्ट को अगर वाज़े कर दें तो ये सवाल ही ख़त्म हो जाता है। हमारे नज़दीक इमाम एक सियासी लीडर का नाम नहीं है। मामूलन जो इमाम का एक कंसेप्ट पाया जाता है वो ये कि इमाम वो है कि जिसका वजीफा और काम फकत उम्मत की रहबरी करना है। तो जाहिर सी बात है, रहबर तभी अपनी उम्मत की हिदायत कर सकता है जाहिरी तौर पर जब वो हाजिर हो। लिहाजा फिर सवाल भी उठता है, लेकिन हम इमामिया जो हैं शिया इस्ना अशरिया, उनका नज़रिया ये है कि इमामत की ज़रूरत फ़कत सियासी लीडरशिप के लिए ही नहीं है, ये एक हिस्सा है, एक वजीफा है इमाम का, बल्कि इमाम के वजूद की ज़रूरत जो है वो सबसे ज़्यादा इस वजह से है कि अल्लाह का जो फैज़ नाजिल होना है इस दुनिया के ऊपर, उनमें उस फैज़ का यहाँ पर पहुँचना वो इन्हीं की वजूद बाबरकत की वजह से है। ये असल हकीकत है इमामत की। जैसे ज़ियारत जामिया के अंदर इमाम ने जो तालीम दी है और मकाम इमामत को बयान किया है, क्या है वहाँ पर जुमले, बिकुम फतहल्ला बिकुम यख्तिम बिकुम यंजिलुल गैस, कि आपकी बरकत से इस दुनिया का आगाज हुआ, आपकी बरकत से इस दुनिया का इख्तिताम होगा, आपकी बरकत से बारिशों का नुजूल होता है और बाकी चीज़ें ज़ियारत जामिया के अंदर बयान की हैं। और ये बयान किया जा रहा है कि इस कायनात का ये सिस्टम चल ही नहीं सकता जब तक के एक हुज्जत खुदा इस दुनिया में मौजूद ना हो। उसूल काफी के अंदर रिवायत भी है, लौलल हुज्जा लसाखतिल अर्द बिअहलिहा, अगर हुज्जत इलाही इस दुनिया के अंदर मौजूद ना हो तो दुनिया अपने अहल के साथ धंस जाएगी। ये कायनात बगैर हुज्जत के नहीं चल सकती है। बहरहाल ये कंसेप्ट वाजे करने की जरूरत है, खुद हमारे बादशाह हजरात के लिए भी वाजे नहीं है जिसकी वजह से सवाल होता है। तो लिहाजा इमाम की हकीकत ये है। अब इसकी कुछ जिम्मेदारियां बनती हैं, उनमें से एक जिम्मेदारी ये है कि यही इमाम सियासी लीडर बनके اس امت کی رہبری کرے. اب یہ والا جو وظیفہ ہے بعض حکمتوں کے تحت ممکن ہے کہ یہ انجام نہ پا رہا ہو, اور وہ امام زمانہ اجل اللہ تعالی فرجہ الشریف کی زندگی میں ہے کہ بعض حکمت الہی کی وجہ سے امام غیبت میں گئے اور آج وہ سیاسی لیڈر کے عنوان سے ظاہری آنکھوں کے سامنے ہو کر ہدایت نہیں کر رہے ہیں. اور دوسری بات, یہ ایک کنسپٹ کلیئر کرنا تھا. دوسرا, ہدایت کا کنسپٹ کلیئر نہیں ہے. ہم سمجھتے ہیں کہ ہادی اسے کہا جاتا ہے کہ جو انسان کے سامنے آ کر اس کو راستہ دکھا دے, اس کو راستے پر چلا دے, اس کو ہادی کہتے ہیں. یہ ہدایت کا ایک چہرہ ہے, لیکن بہت ساری ہدایتیں ایسی ہیں کہ جو انسان کو دی جاتی ہیں لیکن اس میں ظاہری طور پر سامنے آنے کی ضرورت نہیں پڑ رہی ہوتی. اور اس کی بہت ساری مثالیں جو ہیں وہ ہمارے لٹریچر میں موجود ہیں. کعبہ ہدایت کا سبب ہے. تو کعبہ آ کے آپ کا ہاتھ پکڑ کے تو نہیں راستہ. قرآن ہدایت کا سبب ہے. قرآن آپ سے کلام تو نہیں کرتا, وہ تو کلام الہی ہے, ساکت ہے, انسان نے تلاوت کر کے اس سے جو ہے وہ ہدایت لینی ہے. اور اس طرح کی بہت ساری, مثلا صفا و مروہ کے درمیان جو سعی کی جاتی ہے اس سے انسان کو ہدایت ملتی ہے. تو ہدایت جو ہے ایک مرتبہ حاضر ہو کر کی جاتی ہے, اور ایک مرتبہ ہو سکتا ہے کہ انسان خود ظاہر نہ ہو, آنکھوں کے سامنے نہ ہو, لیکن وہ ہدایت کر رہا ہو. اور ہم امام کے بارے میں غیبت کے اندر اس بات کے قائل ہیں کہ امام ہدایت کر رہا ہے بشر کی, لیکن حکمت الہی کی وجہ سے آنکھوں کے سامنے آ کر نہیں کر رہا, بلکہ پردہ غیبت کے اندر جو وہ ہدایت کر رہا ہے. اور اس کو سمجھانے کے لیے روایت نے سورج کے ساتھ مثال دی ہے. اور مثال میں ہم ایک جہت کو لیتے ہیں سمجھنے کے لیے, تو وہ والی جہت یہی ہے کہ جس طرح سورج اپنی روشنی سے پوری کائنات کو ہدایت دیتا رہتا ہے, راستہ دکھاتا رہتا ہے, باوجود اس کے کہ سورج کے آگے بادل آ چکے ہیں, اسی طریقے سے ممکن ہے کہ امام پردہ غیبت میں چلا جائے لیکن اس کے وجود سے یہ انسان ہدایت حاصل کرتا رہے, جس طرح پردے کے پیچھے پوشیدہ سورج اپنی روشنی کی کرنیں اس انسان تک جو ہے وہ پہنچا رہا ہے. تو یہ اس طریقے سے اس کا فلسفہ جو بیان کرتے ہیں. باقی رہا یہ کہ یہ نظام جو ہے وہ تابوتی چل رہا ہے اور اسی زمانے کے اندر چل رہا ہے, اس کی وجہ ہم خود ہیں. ظاہر سی بات, کل بھی میں نے اس بات کی طرف اشارہ کیا اور بہت ساری محفلوں میں اس پہ اشارہ کرتے ہیں کہ تابوتی نظام کا ہونا اس میں انسان کا اپنا ارادہ شامل ہے. انسان اگر آج ارادہ کر کے اسلامی حکومت اور اسلامی نظام کے قیام کے لیے جد و جہد شروع کر دے, یہ مومن اٹھ کر ہر انسان اپنا وظیفہ سمجھے اس کو, تو وہ دن دور نہیں ہے کہ جب یہ طاغوتی نظام لرزنا شروع ہو جائیں گے. ہم لوگ سستی میں ہیں, ہم لوگ خواب غفلت کے اندر ہیں, نہ اپنے علوم کو اسلام کی طرف لے کر آ رہے ہیں, ان کے مبانی جو ہیں وہ اسلامی بنا رہے ہیں, اور نہ ہی ہم طاغوت کے خلاف جو اپنا کردار نبھا سکتے ہیں وہ کردار نبھا رہے ہیں. اور قرآن نے واضح طور پر کہا ہے کہ ہم نے اپنے رسولوں کو بھیجا ہے بینات کے ساتھ کتاب دے کر, لِيَقُومَ النَّاسُ بِالْقِسْطِ, تاکہ لوگ عدل و انصاف برقرار کریں. انبیاء نہیں, رسل نہیں, لِيَقُومَ النَّاسُ بِالْقِسْطِ, لوگوں نے اپنے ارادے سے اپنی ہمت سے عدل و انصاف برقرار کرنا ہے. تو یہ تابوتی نظام کا ہونا اس کی وجہ ہم ہیں. اگر ہم اپنا ارادہ بدل دیں تو یہ آسانی کے ساتھ ہم ان سے جان چھڑا سکتے ہیں, جو کہ سستیوں کی وجہ سے نہیں ہوتا. اور آپ کے اور بھی سوال تھے بارے, یہ سوال جو آپ لمبے ہو گئے ہیں. ہاں, یہ دیکھیں, یہ چیزیں جو ہے نا وہی بات ہوتی ہے کہ ہم قیاس کر رہے ہوتے ہیں اپنے اوپر خدا کو. جیسے میں نے جزا و سزا کی مثال دی ہے آپ کو, کہ ہم اپنے قانون کو سمجھتے ہیں, پھر اس کے ذریعے خدا کو سمجھنے کی کوشش کرتے ہیں. इसी तरीके से हम जब देखते हैं कि हम खुशहाल होते हैं, हम गमगीन होते हैं, तो हमारी कैफियत में तब्दीली आती है। तो अब हम ये समझ रहे हैं जब खुदा खुशहाल होता है, खुदा गमगीन होता है, तो उसकी जात में भी तब्दीली आ रही होगी ना। ऐसा नहीं, खुदा का खुशहाल होना और माना में, खुदा मुजर्रद है, खुदा के अंदर तब्दीली नहीं आ सकती, क्योंकि तब्दीली उसमें आती है कि जो महदूद हो, और खुदा जो है वो महदूद नहीं बल्कि लामहदूद है। जिस तरीके से हम भी आलिम हैं, अल्लाह भी आलिम है, लेकिन हमारा इल्म को जा खुदा का इल्म को जा, खुदा का इल्म लामुतनाही है, खुदा का इल्म ऐन ज़ात है, लेकिन हमारा इल्म जो है वो महदूद है, हमारा इल्म जो है हमारी ज़ात से हट कर है, तो ये हकीकतें अलग हैं। इसी तरीके से खुदा की खुशहाली, खुदा का गमगीन होना, वो एक इंसान और बशर की तरह नहीं है कि जो तब्दीली का जो है वो सबब बनता है। ये वो सवालात हैं जो इस नजरिए पर उठते हैं। मैंने अर्ज किया था कि इस सवाल को, इस नजरिए को अगर बयान किया जा रहा है, कंसेप्ट अगर इसको वाज़े किया जा रहा है, बहुत सारे बात सवाल उठते हैं। चूंकि ज़ाहिर सी बात है हमारे ज़हन में जो तोबा का कंसेप्ट है वो भी अलग है, फिर ज़ाहिर जब जज़ा और सज़ा का कंसेप्ट ही गलत बना हुआ है तो तोबा का कंसेप्ट भी फिर गलत ही होगा, तो उसको भी फिर डिस्कस करने की ज़रूरत है। मुख्तसर जो मैं जवाब उसका देता हूँ, एक मिनट में ज़रा इसका जवाब दे दूँ। हाँ, सवाल ये था, सवाल बताऊँ, सवाल ये था कि ये जो नज़रिया बयान किया गया है कि इंसान का जो अमल है वही उसके लिए सज़ा और जज़ा बनता है, फिर तोबा का कंसेप्ट क्या होगा? बिलाखर कहा गया है कि तोबा करोगे तो तुम्हारी तोबा कबूल कर ली जाएगी, तुम्हारे अमाल जो हैं बुरे वो मिटा दिए जाएंगे। तो उसका जवाब ये है, मुख्तसर फकत अर्ज करूंगा, वो ये है कि ये बात अपनी जगह दुरुस्त है कि अमल का तकवीनी असर है। देखें, दोबारा मैं इसको चंद जुमलों में दोहराता हूं। हमारे जो तसव्वुर में है वो ये है कि अमल अलग होता है, सजा अलग होती है। जो कुरान ने कंसेप्ट बयान किया है वो ये है कि अमल ही जो है वो तकवीनी तौर पर उसकी सजा बन रही है, बन रहा है, अमल ही सजा है। तो अब तोबा यहां पे क्या माना पैदा करेगा? तोबा ये माना पैदा करेगा कि अल्लाह चूंकि कादिर मुतलक है, वो इस अमल के असर को खत्म कर सकता है या इस अमल के असर को बेअसर कर सकता है। मसलन जिस तरह के जनाब इब्राहिम अलैहिस्सलाम को नमरूद ने आग में भेजा, फेंका, तो आग का तकवीनी असर यह है कि वो जो भी उसके अंदर आएगा वो जलेगा। आग के अंदर शऊर नहीं है कि वो देखे कि मासूम मेरे अंदर आ रहा है या गैर मासूम आ रहा है, उसने जलाना है, उसकी तबीयत के अंदर है, उसका असर यही है, उसने जलाना है। लेकिन चूंकि आग भी मखलूके खुदा है तो खुदा इस आग की तासीर को रोक सकता है, जिस तरह जनाब इब्राहिम अलैहिस्सलाम के किस्से में उस असर को रोका गया है कि अगर कोई और उस आग के करीब आता तो जल जाता, लेकिन उसी आग के अंदर जनाब इब्राहिम मौजूद हैं लेकिन वो जल नहीं रहे हैं। तो इसी तरीके से अमल का तकवीनी असर रखना तोबा के मफहूम को गलत साबित नहीं करता। तोबा इंसान करेगा वही अमल के जो तकवीनी तौर पर आपकी सजा बन चुका है, खुदा उस तोबा के असर से, उस तोबा की वजह से उस अमल के असर को आपके वजूद से दूर कर देगा। तो एक इस तरीके से उसको जवाब दिया जा सकता है। एक आपका सवाल रहता था क्या?
जी, बहुत बड़ा
मौजज़ा दुरुस्त है। इमाम ज़माना अलैहिस्सलाम बाज़ मौजज़ात दिखाएंगे, ज़रूरत है चूँकि उस दौर की, और अपने आप को इलाही साबित करने के लिए मौजज़ात की ज़रूरत पड़ेगी, लेकिन हुकूमत मौजज़े से नहीं चलेगी, ये फ़र्क है। जैसे पैगंबर ने अपनी दौरे तबलीग के अंदर और हुकूमत के अंदर बाज़ मौजज़ात दिखाए हैं ताकि साबित हो जाए कि मैं इलाही नुमाइंदा हूँ, लेकिन कभी भी अपनी ज़िंदगी को चलाने में मौजज़ात का सहारा नहीं लिया। और मौजज़े का फ़लसफ़ा भी यही है कि फ़कत ये साबित करना कि ये इलाही नुमाइंदा है, वो एक दो मौजज़ों के साथ ही हो जाता है, पूरी ज़िंदगी में मौजज़ात दिखाने की ज़रूरत ही नहीं पड़ती है। तो आप बयान करें यानी नेक अमल का बातिन क्या होगा, वही जो नेमात जिक्र की गई है जन्नत के बारे में। हाँ इंसान यही, वो मुझे फिर नजरिया पूरा खोलना पड़ेगा कि चूंकि मैं चाह रहा हूं कि अभी वक्त नहीं है उसका, कि आप देखें कि अगर इंसान नेक अमल अंजाम देगा तो वो नेमतें जो जन्नत के हवाले से बयान की गई हैं वो अपनी जगह दुरुस्त है कि खुदा वहां पर कुछ नेमात अता करेगा, ये कंसेप्ट दुरुस्त है। ऐसा नहीं है कि सब कुछ इंसान के अमल का नतीजा ही इस तरीके से कि वह तकवीनी हो ना, कुरान की सरी आयात है अता भी होंगी, लेकिन जो बेसिक कंसेप्ट है वो यही है कि इंसान जब नेक अमल अंजाम पा रहा है सबसे बड़ी जन्नत इंसान की सुकून है। आप देखें कुरान के अंदर क्या है, अला बिज़िक्रिल्लाह तत्मइन्नुल क़ुलूब, कि जिक्र इलाही है जो इंसान को सुकून अता करता है। जन्नत के कंसेप्ट में एक चीज जो पाई जाती है कि बशर जो है सुकून का एहसास करेगा। जब इंसान बहुत सारी जिम्मेदारियों से फारिग हो जाता है तो शुक्र इलाही बचा लाता है, क्यों, एक जो एहसास उसके अंदर पाया जाता है वो क्या है, सुकून का, कि मैंने अपनी जिम्मेदारियों को सही अंजाम दे दिया है और मेरी जिम्मेदारियां खत्म हो गई हैं, और जन्नत में भी यही एहसास पाया जाएगा। और दूसरी बात यह है कि इंसान जब नेक अमाल को अंजाम दे रहा होता है तो उस वक्त क्या है, ज्यादा से ज्यादा कुर्ब इलाही नसीब हो रहा होता है, और जो जन्नत बागात की शक्ल में हमें बयान की जा रही है वो जन्नत का सबसे निचला दर्जा है, और जो जन्नत का बुलंद मर्तबा है वो है कि जहां पर मुलाकात इलाही नसीब होगी। और मुलाकात में हम इस बात को कायल नहीं है कि खुदा ना उज़ बिल्ला जिस्म है किसी जगह पर बैठा हुआ है और हम मिलने जाएंगे, ना, मुलाकात इलाही का मतलब ये है कि इस नेक आमाल के नतीजे में इतना करीब हो जाएंगे कि आप गोया के खुदा की मुलाकात कर रहे होंगे, वो एहसास कुर्बत बहुत ज्यादा वाज़ह तौर पर आपको उभर कर सामने नजर आएगा। और ये जो है सबसे बड़ी जन्नत है, ये सबसे बड़ी जन्नत है ये। और हम आप देखें औलिया व मासूमीन बागात वाली जन्नत के तालिब नहीं थे, बल्कि अल्लाह के क़ुर्ब वाली जन्नत के तालिब थे। और जो वली अल्लाह बनना चाहता है, जो मासूमीन के नक्शे कदम पर चलना चाहता है, वो अपने शऊर को अगर बुलंद करेगा तो बागात वाली जन्नत तो मिलनी है ही, लेकिन उसको कुर्ब इलाही की जरूरत है। और ये जो हमारा नेकियों के आमाल जो यहां पर अंजाम दे इनका बातिन क्या है, कुर्ब इलाही। इस तरफ था आपने पहले किया, एक चले इंसान ले लेते हैं।
कौन सी इबादत का इंतखाब करूँ, मैं या तो सोने में या मैं अपने आजाद जवाब इस्तेमाल करके कुछ वो इबादत है जान दूँ कि जो सोने के साथ साथ मेरे इस्तेमाल को कायम
इबादत समझ में आ गया।
ठीक है देखिए
ये भी एक कंसेप्ट है जो क्लियर होने की जरूरत है। असल में वही अर्ज किया गया है, बहुत सारे कंसेप्ट जो है वो क्लियर नहीं है हमारे पास। एक मतलब जो इन्होंने बयान किया है वो ये कि जब ये कहा जाता है कि माह रमज़ान में इंसान अगर रोज़ा रख के सो भी जाए तो वो भी इबादत शुमार होता है, वो भी इबादत शुमार होता है अमल, तो क्या मैं रोज़ा रख कर सोता रहूं ताकि इबादत में शुमार हो? ये कम से कम मशक्क़त वाली है ना, क्योंकि सोने में तो इस्तराहत ही है, मशक्क़त तो नहीं है। और एक बंदा जो है वो रोज़ा रखने के बाद हलाल रोज़ी कमा रहा है और दूसरे इबादत अंजाम दे रहा है, ज़ाहिर सी बात वो मशक्क़त कर रहा है। अब अगर इबादत के उनवान से देखें, दोनों इबादत कर रहे हैं, एक सो के इबादत कर रहा है और एक अमल करके इबादत कर रहा है, तो ये मुसावी नहीं है। बात ये की जा रही है कि माह रमज़ान इतना पुरबरकत महीना है कि अगर रोज़ा रख कर इंसान सो भी जाए तो इबादत शुमार होती है, ये और बात है, लेकिन इसकी इबादत उसकी इबादत के बराबर है कि जो मशक्क़त कर रहा है, ये और बात है। इंसान के जो दर्जात बुलंद होने हैं वो उसके मशक्क़त के ऊपर हैं कि उसने कितनी मशक्क़त की है और कितनी इबादत की है, उसके मुताबिक उसके दर्जात बुलंद होने हैं इस दुनिया में भी और आखिरत में भी। सोने वाले इंसान के लिए जो इस नीयत से सो रहा है कि सोना है, एक मर्तबा इंसान थका हुआ है, ठीक है, मरीज है, बिलाकर सोना है उसने, वो अलग बात है। एक इंसान ने हदफ ये बना लिया, जैसे होता है बाज़ हमारे जवान जो है वो छुट्टियों में होते हैं तो वो कहते हैं कि चलें रोज़ा रखें और नमाज पढ़ने के बाद सर रखते हैं और फिर मगरिब से आधा घंटा पहले उठते हैं ज़ोर असर की नमाज पढ़ने के लिए ताकि अफ्तारी नज़दीक हो जाए। तो ये जो है दुरुस्त है, ये जवान बिलाकर रिवायत में मौजूद है, रोज़ा रखा है उसने, खुदा की हुक्म को यानी अंजाम दिया है उसने, सवाब तो मिल ही जाएगा, लेकिन उसका सवाब जो है कभी भी उसके बराबर नहीं होगा कि जिसने हलाल रोज़ी के लिए स्ट्रगल की है, जिसने मुसल्ला इबादत पे जाके इबादत की है, उसका ये रुतबा बराबर नहीं होगा। ये हमेशा अगर इसी तरीके से इस हालत से चले जाएं तो उसका रुतबा नीचे होगा, जिसने मशक्क़त कम की है उसका रुतबा बुलंद होगा जो मशक्क़त ज़्यादा करता रहा है। तो ये एक नुक्ता था जो बयान हुआ। दूसरा जो मतलब आप बयान कर रहे थे कि या अय्युहल्लज़ीना आमनू कहने के बाद फिर क्यों कहा जा रहा है, डराया जा रहा है, तो कू अन्फुसकुम व अहलीकुम नारा, कि तुम अपने आप को और अपने अहलो अयाल को आग से बचाओ। तो डराने का जो कंसेप्ट है ना हमारे ज़हन में, डराने का कंसेप्ट ये है जिस तरह हम बशर आपस में एक दूसरे को डराते रहते हैं, तो वो ये समझते हैं कि खुदा बंदे मुताल यूं डरा रहा है नहीं है कुछ, ऐसे ही बंदा बैठ के कहता है कि ये ना करना नहीं तो वो हो जाएगा, जब बच्चे आपस में एक दूसरे को डरा रहे होते हैं ना, उस बिल्ला इस तरीके से डराना नहीं, डराना है सामने आने वाले खतरे से आपको होशियार करना। खुदा के डराने का मतलब ये है, अंबिया को जो नज़ीर कहा गया है, इंतजार करने वाला कहा गया है, वो माना ये है। उर्दू में तर्जमा हम डराने वाला करते जरूर हैं, लेकिन डराने से मुराद ये है कि खतरा आ रहा है, बचो उससे। जैसे आप अगर ड्राइव कर रहे हो, रास्ता जानने वाला वो जानता है कि एक किलोमीटर के बाद एक खड्डा आने वाला है और वो अपने ड्राइवर को कह रहा होता है कि मोहतात हो जाओ, आगे खतरा है, डरा रहा है ड्राइवर को, लेकिन उसका डराना क्या है, खतरे से आगाही कर देना है। तो अंबिया ने भी आके जो नजीर नजारत वाला जो अमल अंजाम दिया, इंतजार वाला जो अमल अंजाम दिया है, वो अमल ये है कि डराया है यानी खतरे से आगाह किया है। या अय्युहल्लज़ीन आमनु, ए ईमान वालो तुम रास्ते पर तो चल निकले हो, कु अन्फुसकुम व अहलीकुम नारा, लेकिन खबरदार रहना कि इस रास्ते से कभी भटकना नहीं है, क्योंकि इस रास्ते से अगर भटकोगे तो फिर आपका अमल आपके लिए जहन्नम बना देगा। कु अन्फुसकुम अहलीकुम नारा, ये मोमिन ही के लिए है कि अब डरो, सीधे रास्ते पर आए हो, अब खतरे भी हैं, कांटे भी हैं रास्ते में, उन कांटों को हटाना है आपने, उन कांटों से अपने पांव को जख्मी नहीं करना है। तो ये डराने का एक कंसेप्ट पाया जाता है। उनको खत्म खल क्यों करता है? ये इल्मे इलाही की बहस है। देखें, पहली बात तो ये है कि ये दो तीन इसके पहलू हैं इस बहस के। पहली बात ये है कि खुदाबंद मुताल ने इस मखलूक को खल्क किया है, खूब वो हिकमत इलाही थी, उसके ऊपर हम सवाल नहीं कर सकते, चूंकि वो खालिक है, मालिक है हर चीज का, उसने इस कायनात को खल्क किया। लेकिन सवाल उठ क्यों रहा है? असल में सवाल उठ इसलिए रहा है क्योंकि इंसान को अपने अमल के नतीजे में मिलने वाली सजा नजर आ रही है। जजा वाला कभी नहीं कहेगा, यानी जो अच्छे आमाल अंजाम दे रहा है वो कभी ये सवाल करता नजर नहीं आएगा कि खुदा ने मुझे खल्क ही क्यों किया। कभी आपने कभी देखा ऐसे जवान को या ऐसे इंसान को कि जो वाकईन इबादत इलाही में मसरूफ हो, जो वाकईन अल्लाह की तरफ मुतवज्जे हो, जो वाकईन नेक आमाल अंजाम दे रहा हो, जो वाकईन मुआशरे की खिदमत कर रहा हो, वो आकर ये सवाल उठा रहा हो कि खुदा ने मुझे खल्क क्यों किया, मैं इस दुनिया में आया ही क्यों हूँ। हमेशा सवाल किसकी तरफ से हो रहा होता है कि जो अपने अमल में सुस्ती दिखा रहा है, जो अपने अमाल में गुनाहों में मुब्तला हो रहा है, वो फिर देख रहा है कि मेरे अमल का नतीजा सजा है, तो अब बजाय इसके कि मैं अपनी इस्लाह करूं, खुदा पर ही सवाल उठाता है कि अगर उसको पता था कि मैंने बुरे अमल अंजाम देना है तो फिर मुझे खल्क क्यों किया। तो खुदाबंद मुताल ने इंसान जानता था कि ये इंसान बुरे आमाल अंजाम देगा, लेकिन खुदा ने इरादा देकर भेजा था, खुदा ने इंसान को बाद में खल्क किया है, पहले अपनी हुज्जत को भेजा है, खुदा ने जो है वो इंसान को भेजते ही अपनी किताब हिदायत को भेजा है, खुदा ने अपने नुमाइंदों से किसी भी जमाने को खाली नहीं रखा है। फिर इंसान के अंदर विजदान और जमीर नाम की एक हालत भी रखी है कि जो इंसान को बार बार झंझोड़ झंझोड़ कर मुतवज्जे कर रहा होता है, इंसान का विजदान कि तू गलत रास्ते के ऊपर चल रहा है, इंसान उसकी आवाज भी सुनता है लेकिन फिर इग्नोर कर देता है। यानी खुदा ने अपनी तरफ से तमाम वसाइल फराहम किए हैं कि जो इंसान को बुरे रास्ते से रोकते हैं, यानी अपने बेहतरीन नुमाइंदे भेजे हैं, अपनी बेहतरीन किताबें भेजी हैं, अपने इंसान के अंदर फिर हिदायत का सिस्टम रखा है। कुरान के रिवायत हमारे पास मौजूद है जिसका तर्जमा यह बनता है कि खुदावंद मुताल ने दो हुज्जतों को करार दिया है इंसान के लिए, एक हुज्जतुन बातिना और एक हुज्जतुन जाहिरा। हुज्जत जाहिरी इमाम और पैगंबर हैं और हुज्जत बातनी इंसान की अकल है। यानी खुदा ने इस इंसान को अकल सूझबूझ भी अदा की है, इंसान के अंदर जमीर नाम की एक हकीकत भी रखी है, सब कुछ होने के बावजूद इंसान फिर भी गलती करता है, तो इसमें खुदा के खल्क करने पर सवाल नहीं उठता, इस पे इंसान के ऊपर सवाल उठता है कि इतना कुछ होने के बावजूद तुम फिर भी भटकते क्यों हो। तो ये खुदा पे सवाल नहीं उठता है। ना देखें, ये कुरान जदीद लाने का मतलब ये नहीं है कि जो मामूलन दुश्मनान या हमारे मुखालिफिन की तरफ से है वो ये समझते हैं कि ये कुरान गलत है, नाउज़ु बिल्ला, ये नाकिस है, جو ہمارے پاس موجود ہے, امام جو ہے وہ مکمل قرآن لے کر آئیں گے نا, یہ کنسیپٹ ہے ہمارا تشیع کا جو عقیدہ ہے اور اس پر ایمان رکھیں, اور یہی صحیح عقیدہ ہے کہ جو اس وقت ہمارے پاس قرآن موجود ہے نہ ایک حرف کم نہ ایک حرف زیادہ, قرآن کامل ہے. ہاں قرآن چونکہ تدریجاً نازل ہوا ہے, زمانے سے نازل ہوا ہے, 23 سال کا عرصہ لگا ہے قرآن کے نزول میں, تو یہ بات درست ہے کہ اس کی جو اصلی کیفیت ہے وہ اس طریقے کی نہیں ہے جس حالت میں ہمارے ہاتھ میں ہے. یہ پیغمبر نے اپنے ہی زمانے میں قرآن کی ترتیب کو بدلا ہے. اب وہ حجت الہی تھے, خدا کے حکم سے ہدایت کے لیے جن آیات کو جہاں جہاں ہونا چاہیے تھا وہ پیغمبر اکرم اور پیغمبر ختمی مرتبت کی ذات نے اس کو انجام دیا ہے. اور جدید کے حوالے سے جو بات ہوتی ہے وہ یہ ہے کہ امام علیہ السلام کے پاس مصحف فاطمہ سلام اللہ علیہا وہ ان کے پاس موجود ہوگا کہ جو آج کسی کے پاس نہیں ہے. جناب مصحف فاطمہ جو ہے اس کی روایات کچھ ہماری کتابوں میں موجود ہیں لیکن پورا مصحف ہمارے پاس موجود نہیں ہے. لیکن اس مصحف فاطمہ سے کوئی غلط فہمی میں شکار نہ ہو, جیسے بعض ہمارے مخالفین غلط فہمیاں پھیلاتے ہیں. مصحف کا معنی یہاں پہ قرآن نہیں ہے, جس طرح قرآن کو بھی مصحف کہتے ہیں نا, وہاں پہ بعض کتابوں کو بھی مصحف کہا جاتا تھا. بہت سارے اس طرح شاہد ملتے ہیں اس کے اوپر. مصحف فاطمہ پیغمبر کی شہادت یا وفات کے بعد جناب جبرائیل علیہ السلام جو ان کی آپ یوں کہہ لیں کہ دل رسی یا جو بھی تعبیر آپ کرتے ہیں کہ ان کو دلاسا دینے کے لیے جو آیا کرتے تھے اور پھر کچھ حقیقتوں کو بیان کرتے تھے, یعنی اس میں کوئی حکم بیان نہیں ہو رہا ہوتا تھا کہ مثلا اس میں بیان کیا جا رہا ہو کہ نعوذ باللہ پیغمبر احکام کم بیان کر کے گئے ہیں باقی آپ کو میں بتا رہا ہوں نا, اس میں پیغمبر بی بی سے وہ گفتگو کرتے تھے اور آئندہ کی خبریں دیا کرتے تھے کہ یہ ہونے والا ہے, قیامت تک کی خبریں دیا تھا. تو وہ والی چیزیں امام علی علیہ السلام لکھ لیا کرتے تھے, اور وہ جو لکھا ہوا ایک آپ کے دستاویز ہمارے پاس موجود ہے اس کو پھر مصحف فاطمہ کے نام سے جو ہے وہ یاد کیا جاتا ہے, وہ امام کے ہاتھ میں ہوگا. تو قرآن جدید سے مراد نہ تو یہ ہے کہ قرآن ناقص ہے یہ وہ کامل لے کر آئیں گے, اور نہ مصحف فاطمہ سے یہ مراد ہے کہ وہ ایک الگ قرآن ہے کہ جو امام کے پاس ہے کسی اور کے پاس نہیں ہے. قرآن نہیں ہے, ایک مصحف ہے کہ جس میں قیامت تک کی خبریں موجود ہیں اور وہ امام کے ہاتھ میں موجود ہیں. مصحف فاطمہ ان میں علماء نے کام کیا ہوا ہے, جو معتبر ہیں غیر معتبر ہیں وہ نشاندہی کی ہوئی ہے. ایک الگ کتاب لکھی بھی جا چکی ہے کہ ہماری مختلف کتابوں میں جو مصحف فاطمہ کی روایات موجود تھیں ان کو ایک الگ کتاب میں شائع کیا گیا ہے. دیکھیے پہلا جو سوال ہے واقعی بہت اہمیت کا حامل سوال ہے, یہ بھی ایک الگ موضوع ہے, دسیوں لیکچرز کی ضرورت ہے اس کنسیپٹ کو کلیئر کرنے کے لیے بھی. معمولاً ہم انڈیویجول سوچ رکھنے والے افراد ہیں, مثلاً خود نیک بننا, اپنے کم از کم زیادہ سے زیادہ اگر انسان جو ہے وہ تھوڑا سا معاشرتی ہونا چاہے تو اپنی فیملی کی حد تک جو ہے وہ اصلاح کی بات کر رہا ہوتا ہے, لیکن اپنے محلے کی نسبت, اپنے معاشرے کی نسبت, اپنے ملک کی نسبت بالکل لا تعلق ہوتا ہے. وہ کہتا ہے کہ میری ذمہ داریوں میں سے نہیں ہے. اسی وجہ سے آپ دیکھیں پاکستان کے جو حالات برے ہوئے ہیں اس کی اکثر وجہ ایک کیا ہے کہ ہر انسان اپنے آپ کو لا تعلق کر کے بیٹھا ہوا ہے. وہ کہتا ہے کہ میری ذمہ داری نہیں ہے, سیاست بھی میری ذمہ داری نہیں ہے, معاشرے میں اتر کر خرابیوں کو ٹھیک کرنا بھی میری ذمہ داری نہیں ہے. اگر کوئی امر بالمعروف و نہی عن المنکر کرتا بھی ہے تو اس کو روکتے ہیں, او بھائی تمہیں کس نے کہا یہ کام کرو, تمہاری ذمہ داری نہیں ہے, جنہوں نے کرنا ہوگا کر لے گا, آپ اس طرح آؤ. تو آپ چاہے جتنا بھی عبادت کر لیں, معاشرہ اگر گناہ میں مبتلا ہو رہا ہے اس لاپرواہی کی وجہ سے, اس گناہ کے اندر ہر نیک انسان مبتلا ہے. زیارت عاشورہ میں آپ کیا پڑھتے ہیں کہ لعنت ہو اس کے اوپر بھی کہ جنہوں نے سمعت بذالب, جنہوں نے اس کو سنا اور خاموش ہے, تو وہ بھی اس گناہ میں شامل ہے چونکہ لا تعلقی کا اظہار کیا تھا. اور کربلا برپا ہی ان لا تعلق افراد کی وجہ سے ہوئی ہے. اگر ہر انسان اپنی ذمہ داری کو ادا کر رہا ہوتا, یزید کی کیا جرأت تھی کہ وہ امام حسین علیہ السلام کے مقابلے میں آ جاتا. لا تعلق افراد سبب بنتے ہیں کہ ایک معاشرہ گناہ کی گھاٹیوں کے اندر جو ہے وہ تنس جاتا ہے. اور اس کے اندر ہم جیسے میں نیک نہیں ہوں لیکن نیک افراد بھی شامل ہو جاتے ہیں. وہ یہ مت سمجھے کہ معاشرے کے جو گناہ ہیں اس سے آپ بچ جائیں گے. اگر آپ ذمہ داری بنتی ہے آپ کی اور آپ معاشرے کی اصلاح کر سکتے ہیں, اپنا کردار نبھا سکتے ہیں اور آپ وہ نہیں کر رہے ہیں تو اس گناہ کے برابر کے شریک ہیں. ہاں یہ پھر ہر علاقے ہر محلے کی الگ جو ہے وہ سچویشن ہے کہ اصلاح کا طریقہ کار کیا ہونا چاہیے. یہ پھر وہاں کی کابینہ بیٹھ کر, وہاں کے اوکھلا بیٹھ کر تشخیص دیں گے کہ اس معاشرے کی اصلاح کیسے کر. فارمولا نہیں ہے کہ آپ نے یہ اپنایا تو کام ٹھیک ہے ورنہ نہیں ہے نا. ممکن ہے آپ کے یہاں کے محلے کی سچویشن کچھ اور, آپ مثلاً جا کر تیار چلے جائیں وہاں کی سچویشن کچھ اور ہو, تو یہاں کا فارمولا وہاں پر اپلائی نہیں کر سکتے. تو اصلاح ضروری ہے, ذمہ داری نبھانا, اپنا کردار نبھانا, امر بالمعروف و نہی عن المنکر کرنا, یہ ہر ایک کی ذمہ داری بنتی ہے. لیکن کیسے, اس کو تشخیص دینے کی ضرورت ہے کہ وہ مل جل کر اور قرآن اور اس کے اندر جو ہے وہ بات آتی ہے. کیونکہ بعض اوقات جب اصلاح کی بات آتی ہے تو پھر بعض اوقات گندے طریقے سے اصلاح کر رہے ہوتے ہیں, یعنی اس طریقے سے اصلاح کر رہے ہوتے ہیں کہ وہ لوگ اصلاح پانے کے بجائے اور دور ہو رہے ہوتے ہیں. تو اصلاح کا بھی ایک اپنا میکانزم ہے, اس کو بھی سیکھنے کی ضرورت ہے, اس کو بھی سمجھنے کی ضرورت ہے. لیکن آپ کا جو سوال ہے وہ یہ کہ معاشرے کے گناہ میں ہر انسان مبتلا ہوتا ہے, چونکہ وہ من حیث المجموع معاشرے کی حیثیت سے وہ گناہ ہو رہا ہے. مثلا رشوت کا رائج ہو جانا, خوب یہ من حیث المجموع رائج ہو رہا ہے, درست ہے؟ اور آپ اگر اپنا کردار اس میں ادا کر سکتے ہیں رشوت کو ختم کرنے والا, مثلا چند افراد ہیں کہ جو اگر مل کر یہ کام کریں کہ رشوت کے نظام کو ختم کریں, کسی نہ کسی طریقے سے اپنا وہ کردار نہیں نبھاتے ہیں, وہ چاہے خود رشوت نہ دیتے ہوں خود رشوت نہ لیتے ہوں, لیکن چونکہ وہ اپنا کردار نہیں نبھا رہے ہیں تو اس گناہ میں شامل ہیں. اس کی بہت ساری مثالیں ہیں. اور جناب یونس علیہ السلام کے قصے کے اندر ہے کہ جب عذاب آیا تھا تو وہاں پر جو لا تعلق افراد تھے ان کو بھی کہا تھا کہ ان کو عذاب آئے گا, کیوں لا تعلق رہے, اپنا انہوں نے اپنی ذمہ داری اپنا کردار معاشرے کی نسبت کیوں ادا نہیں کیا, یہ چیز ضروری ہے. اور کوئی اس میں دیکھیں معمولاً غیبت کے زمرے میں ہماری اکثر چیزیں آتی ہیں. ہاں ایک مرتبہ ہوتا ہے کہ آپ کسی پلاننگ کو ڈسکس کر رہے ہیں وہ غیبت نہیں, یا کسی کو کسی خطرے سے مثلا ایک بزنس مین کو آپ جا کر بتا رہے ہیں فلانے کے ساتھ بزنس نہیں کرنا, تو یہ نیکی کا کام ہے کہ آپ اس کو خطرے سے بچا رہے ہیں کہ اس بندے سے بزنس نہ کرنا, یہ جھوٹا آدمی ہے, یہ دھوکے باز آدمی ہے, درست ہے؟ یہ بچوں آپ نہیں ہوتی ہے کہ آپ ایک بندے کی بھلائی کر رہے ہیں اس کے اندر, یا مثلاً آپ سیاست کے اندر یا معاشرے کے اندر آپ حصہ لے رہے ہیں, وہاں بیٹھ کے پلاننگ ہو رہی ہے, طے ہو رہا ہے کہ کون افراد کیا کرتا ہے اس کو کیسے روکا جائے, تو وہاں جو ڈسکشنز ہو رہی ہیں وہ غیبت کے زمرے میں نہیں آتی ہیں. غیبت کیا ہوتی ہے, مثلاً بیٹھ کے ایسے ہی نہ آپ سے کوئی چیز مربوط ہے نہ کچھ ہے, وہ فلانا دیکھیں یہ کام کر رہا ہے. جیسے معمولی بھی مثال, اگرچہ مردوں میں بھی یہ چیز پائی جاتی ہے لیکن سمجھانے کے لیے عورتوں کی مثال بڑی بہترین ہوتی ہے کہ جب ملنے کے لیے جاتی ہیں تو بولنے کے لیے کچھ ہوتا نہیں ہے, پھر وہ پوری کہانیاں سنا رہی ہوتی ہیں, فلانے نے وہ کیا یہ کیا وہ ایسا تھا وہ ایسا تھا, وہ ساری غیبت کا جو ہے وہ ایک بلنڈر ہوتا ہے. میں ان کا ذرا سوال لے لوں ان کا.
सवाल ये था कि आप गुनाह करते हैं, जो हल्का सब तो ये हुआ जो मुझे जैसे आपने बताया कि मेरे भाई का दुख सुनाया, उसका मेरे फ्यूचर पे क्या असर पड़ेगा, मेरा आने वाला नेक्स्ट फ्यूचर जैसे कि मेरे लिए तकदीर लिखती गई है उसे मैंने ही जैसे कहा था आपको आप जो हम हो रहे हैं वही हम काटेंगे।
जी हाँ, देखें जाहिर सी बात है इंसान जो भी अमल करता जाएगा, इंसान अपनी तकदीर खुद लिखता है, ये बात बात है, इंसान अपनी तकदीर खुद लिखता है, वो जो अमल करता जाएगा वही उसकी तकदीर है, और तकदीर को तब्दील करना भी इंसान ही के हाथ में है। इंसान अगर तौबा कर ले, सीधे रास्ते पर पलट आए, तो गोया कि वो अपनी तकदीर बदल रहा है। पहले वो बुरे रास्ते पर चल रहा था, उसकी तकदीर ये थी कि ये जहन्नम में जाएगा, खुदा से दूर हो रहा है, ये उसकी तकदीर में था, लेकिन जैसे ही वो मुतवज्जे हुआ, तौबा करके नेक अमाल की तरफ आया है, तो अब उसकी तकदीर बदल गई है। उसकी तकदीर ये है कि अब ये जन्नत में जाएगा, इसको जजा मिलेगी, इसको जो है नेमात से नवाजा जाएगा, इसको मुलाकात परवरदिगार नसीब होगी, तो ये सारी चीज़ें हैं जो तकदीर बदल जाएगी उसके बाद।